रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा प्रतिनिधि सभाको विषयगत समितिका सभापतिहरूको टुंगो। आर्थिक क्षेत्रको स्थायित्व र सुधारका लागि सरकारको राष्ट्रिय प्रतिबद्धताको मस्यौदा सार्वजनिक। र अमेरिका र इरान बीच फेरि पाकिस्तानमा वार्ता हुन सक्नेमा अमेरिका आशावादी। इस्लामाबाद तेहरानसँगको छलफलमा अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रतिनिधि सभा अन्तर्गतका 10 विषयगत समिति र 2 संयुक्त समितिका सभापतिहरूको नाम टुंगो लगाएको छ। आज सिंहदरबारमा बसेको रासोपाको संसदीय दलको बैठकले समितिका सभापतिको नाम टुंगो लगाएको रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। प्रतिनिधि सभाका 10 विषयगत समितिहरू मध्ये कानून न्याय तथा मानवाधिकार समिति सभापतिमा समीक्षा बास्कुटा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक कुमार चौधरी, आधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा आकृति अवस्थीको नाम टुंगो लगाएको छ। यसै गरी राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डाक्टर ओजस्वी शेरचन, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा सुम्निमा उदास र अर्थ समितिको सभापतिमा कृष्णहरि बुढाथोकीको नाम टुंगो लगाएको हो। रासपाले सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसलाई दिने निर्णय गरेको छ। यसै गरी राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त समितिहरू मध्ये संसदीय सुनवाई समितिमा बोध नारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा गणेश कार्की रहने गरी नाम टुंगो लगाएको छ। समितिमा रहने सदस्यहरू यसअघि नै टुंगो लागिसकेको छ। संघीय संसद अन्तर्गत 16 संसदीय समिति रहेका छन्। राष्ट्रिय सभा अन्तर्गत 4 विषयगत समिति यसअघि नै गठन भइसकेका छन्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले गैराती 12 बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्य वृद्धि गरिएको जनाएको छ। नयाँ मूल्य सूची अनुसार डिजेल, मट्टीतेलमा प्रति लिटर 30 रूपियाँ र हवाई इन्धनमा प्रति लिटर 5 रूपियाँ वृद्धि गरिएको छ। परिवर्तित मूल्य अनुसार डिजेल, मट्टीतेलको मूल्य प्रति लिटर 237 रूपियाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रति लिटर 256 रूपियाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएको र इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूची अनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दावी छ। लागत मूल्य बढ़ी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दा समेत पेट्रोलमा प्रति लिटर 2.32 रूपियाँ, डिजेलमा प्रति लिटर 87.99 रूपियाँ, मट्टीतेलमा 36.70 रूपियाँ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 331.25 रूपियाँ घाटा कायम रहेको निगमले जनाएको छ। पाक्षिक रूपमा करिब 7.81 करोड़ 61 लाख रूपियाँ बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। बैंकक स्थित नेपाली दूतावासले कम्बोडियाबाट 46 नेपालीको उद्धार गरेको छ। उद्धार गरिएका सबै स्वदेश फर्केका छन्। विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैर कानूनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाले सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको हो। दूतावासले श्रम स्वीकृति नलिई कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड नजान अनुरोध गरेको छ। सरकारले आर्थिक क्षेत्रको स्थायित्व र सुधारसहित 18 बुँदे राष्ट्रिय प्रतिबद्धताको मस्यौदा सार्वजनिक गरेको छ। फागुन 21 गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभामा आएका दलका घोषणा पत्रका आधारमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले राष्ट्रिय प्रतिबद्धताको मस्यौदा तयार पारेको हो। मस्यौदामा सम्बन्धित राजनैतिक दलबाट यही वैशाख 10 गतेभित्र राय एवं सुझाव माग गरिएको छ। संवाददाता तुलसी सापकोटाको रिपोर्ट।
सरकारले गत चैत 13 गते शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची सार्वजनिक गरेर राज्यका निकायको सेवा प्रवाहलाई जवाफदेही र रूपान्तरणकारी बनाउने अभ्यास आरम्भ गरेको छ। त्यस कार्यसूचीको बुदा नम्बर 3 भएको व्यवस्था बमोजिम सरकारले मंगलबार 18 बुँदे राष्ट्रिय प्रतिबद्धताको मस्यौदा सार्वजनिक गरेको हो। राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका घोषणा पत्र, वाचा पत्र तथा प्रतिबद्धतालाई समेटिएको छ। ती प्रतिबद्धता आगामी आर्थिक वर्ष 2083-84 र त्यसपछिका वर्षका नीति तथा कार्यक्रम, बजेट र सुधार एजेण्डासँग आबद्ध गरिनेछ र कार्यान्वयन विभिन्न विषयगत मन्त्रालय तथा निकायले वार्षिक कार्यक्रम र बजेटमा समावेश गरी गर्ने भनिएको छ। यसरी संसदमा रहेका राजनीतिक दलका प्रतिबद्धताहरू समेटेर उनीहरूका सुझाव समेत लिने र कार्यान्वयनमा जाने गरी आएको सरकारको राष्ट्रिय प्रतिबद्धताको मस्यौदा निकै सकारात्मक रहेको बताउनुहुन्छ अर्थशास्त्री डाक्टर डिल्लीराज खनाल।
पहिलो चोटि सार्वजनिक रूपमा बाहिर ल्याउने र संसदमा उपस्थित हुने राजनीतिक पार्टीहरू उनीहरूका घोषणा पत्रको पनि त्यहाँ सम्बोधन गरेको कुरा आएको छ। थप रूपमा उनीहरूसँग पनि सुझाव मागेर यसलाई अन्तिम रूप दिने भनिएको छ। यसले सबैको साझा दस्तावेजको रूपमा यसलाई क्याबिनेटबाटै यसलाई अनुमोदन गरेर अगाडि बढाउने हिसाबले जुन प्रक्रिया आरम्भ गरिएको छ त्यसले पारदर्शिता त छँदैछ, जवाबदेहिताको परिपाटीलाई पनि आफैमा सुनिश्चित गर्छ। सुशासनसँग जोडिएको भ्रष्टाचार निवारण गर्ने कुरादेखि लिएर त्यो थिति बसाल्ने कुरा को मूर्त रूप लिने गरिकन कृषिदेखि लिएर उद्योगभित्र पनि आइटी बेस्ड उद्योग, पर्यटन, ऊर्जादेखि महत्वपूर्ण चाहिने क्षेत्रहरूलाई जसरी अगाडि बढाउने भनिएको छ सकारात्मक।
राष्ट्रिय प्रतिबद्धतामा आर्थिक क्षेत्रमा स्थायित्व र सुधार, कृषि पेसाको सम्मान र आत्मनिर्भरता, पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा विकास तथा उपयोग, खानी तथा खनिज, पूर्वाधार विकास, समृद्धिको आधार रोजगारी, शिक्षा तथा स्वास्थ्य, वन, वातावरण तथा जलवायु परिवर्तन मुख्य प्राथमिकताका क्षेत्रहरू रहेका छन्। यस्तै सुशासन तथा भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार तथा सेवा प्रवाह, विद्युतीय सुशासन तथा प्रविधि, सामाजिक न्याय तथा समावेशीकरण, अन्तर्राष्ट्रिय कूटनीति तथा परराष्ट्र सम्बन्ध, नेपाली डायस्पोराको ज्ञान, सिप र पुँजीको उपयोग, खेलकुद, विपद व्यवस्थापन, सहकारी तथा लघु वित्त प्रतिबद्धतामा रहेका छन्। आर्थिक रूपान्तरणका लागि राष्ट्रिय पुँजी निर्माण, रोजगारी सृजना, निर्यात वृद्धि र समष्टिगत आर्थिक स्थायित्वका राष्ट्रिय तथा क्षेत्रगत नीति तर्जुमा तथा कार्यान्वयन गरी नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकका रूपमा स्थापित गर्न आगामी 5 वर्षमा औसत आर्थिक वृद्धि दर 7% हासिल गर्ने मस्यौदामा उल्लेख छ। 5 वर्षमा प्रति व्यक्ति आय $3,000 तथा कुल गृहस्थ उत्पादन $100 अर्ब नजिक पुर्याइने उल्लेख छ। 7% आर्थिक वृद्धि दर हासिल गर्ने गरी आएको प्रतिबद्धता सकारात्मक भए पनि कतिपय विषयमा राखिएका लक्ष्य निकै महत्वाकांक्षी र चुनौतीपूर्ण भने रहेको छ। पुनः अर्थशास्त्री डाक्टर खनाल।
जुन रोड म्याप अगाडि सारिएको छ 7% आर्थिक वृद्धि सम्भव छ, तर पनि कतिपय क्षेत्रमा महत्वाकांक्षी जस्तो 3,00,000 चाहिँ प्रति वर्ष रोजगारी सृजना गर्ने कुरा, विद्युतको क्षेत्रमा, पर्यटनको क्षेत्रमा $3,000 5 वर्षमा पुर्याउने कुरा, जो मलाई लाग्छ 11-12% आर्थिक वृद्धि नभइकन त्यो सम्भव छैन। त्यस्तै गरिकन $100 बिलियनको इकोनोमीको साइज बनाउने कुरा पनि धेरै फड्को नमारिकन सम्भव छैन। तर पनि जुन किसिमको एउटा क्रमभन्धताको हिसाबले अगाडि जाने प्रयत्न गरिएको छ त्यो सकारात्मक।
सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतालाई वार्षिक नीति तथा कार्यक्रम, बजेट तथा सुधार एजेण्डासँग आबद्ध गरी तत्कालै कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत आवश्यक संरचना स्थापना गरी जिम्मेवारी दिने पनि राष्ट्रिय प्रतिबद्धतामा भनिएको छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
बैतडीको पाटन नगरपालिका 6 स्थित सुरनैया गाड जलविद्युत आयोजनाबाट करिब 2 वर्षदेखि विद्युत उत्पादन बन्द हुँदा आसपासका बस्ती अन्धकारमा बस्न बाध्य भएका छन्। प्राविधिक व्यवस्थापन अभाव र एडीआर प्रणालीमा आएको समस्याका कारण आयोजना बन्द भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ। एक समय 100 किलोवाट विद्युत उत्पादन हुँदै आएको आयोजनामा प्रणालीगत समस्या आएपछि पुनः सञ्चालन हुन सकेको छैन। जिल्ला प्रहरी परिसर काठमाण्डुले चैत्र महिनाको अवधिमा 1,166 मुद्दा दर्ता गरेको छ। त्यसमा जघन्य अपराधका 214, महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 46, आर्थिक अपराधका 564 र अन्य अपराधका 342 मुद्दा छन्। यस्तै सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरका 2 मुद्दामा 3 प्रतिवादी बनाई 22,75,96,488 रूपियाँ बराबरको बिगो दावी गरेर मुद्दा दर्ता गरिएको परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिनुभयो। यसै गरी परिसरले हुण्डी कारोबार नियन्त्रणलाई पनि प्रभावकारी रूपमा अगाडि बढ़ाउँदै चैत्र महिनामा तीनवटा मुद्दामा सात जनालाई प्रतिवादी बनाएको छ। उक्त मुद्दामा 1,56,00,000 रूपियाँ बराबरको बिगो दावी गरिएको छ। पर्वतको जलजला गाउँपालिका र मोदी गाउँपालिकाको हम्पाल कालान्जार क्षेत्र पछिल्लो समय नयाँ पदमार्गको रूपमा विकास भएको छ। लालीगुरा सुन्दर हिमालहरूका साथै मनमोहक दृश्य अवलोकन गर्न सकिने 30 किलोमिटर भन्दा धेरै रहेको यो पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्ने गरेको छ। पदमार्गको विकासका लागि स्थानीय गाउँपालिकाले पनि विभिन्न काम अघि बढ़ाएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
जलजला गाउँपालिका र मोदी गाउँपालिकाको संगम स्थल समुद्री सतहदेखि करिब 3,000 मिटर उचाइमा अवस्थित मनमोहक जलजला क्षेत्रबाट शुरू हुने पदयात्रा पछिल्लो समय पर्यटकको रोजाईमा पर्न थालेको छ। हम्पाल क्षेत्रमा करिब 3 वर्ष अगाडि केही नहुँदा शुरूआत गरेको होटल व्यवसाय अहिले स्वदेशी र विदेशी पर्यटकको आगमनले धेरै व्यस्तता बढाएको बताउनुहुन्छ व्यवसायी टिका पुन। कालान्जर क्षेत्रमा फुलेका गुनासहरूले यो क्षेत्रमा यात्रा गर्नेहरूलाई थप आकर्षक बनाएको छ। जलजला र मोदीमा पर्ने यस पदमार्गको विकासका लागि गाउँपालिकाले विभिन्न काम अगाडि बढाएको बताउनुहुन्छ जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य।
पदमार्गको काम पनि अगाडि बढेको छ भने पोइन्टहरूमा प्राकृतिक भ्यू पोइन्टहरू छन्, त्यसलाई व्यवस्थित गरिदिने सोचमा हामी छौँ। उत्तरी रेन्जमा रहेका हिम श्रृङ्खलाहरू माछा पुस्ते, धौलागिरी, अन्नपूर्ण लगायतका दर्जन बढी हिमालहरू यहाँबाट देख्न सकिन्छ। पर्यटकहरू
जलजलाबाट शुरू भएको यो पदमार्ग कालान्जर, हम्पाल लेक, माटेको लेक, डाँडा कमेरे, भमरकोट, भुकदेउराली, लप्सीबोट, कास्कीको बिरेठाँटी हुँदै नयाँ पुलसम्म पुग्ने गर्दछ। हिउँद र बडा दशैं असोजको समयमा पदमार्ग निकै चल्ने गरेको मोदी गाउँपालिका 3 भमरकोटमा होटल सञ्चालन गर्दै आएका रणबहादुर खड्काको भनाइ छ। प्रकृतिसँग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो क्षेत्र उपयुक्त गन्तव्यका रूपमा विकास हुन सक्ने सम्भावना देखिएको छ। नयाँ पदमार्ग पछिल्लो समय धेरै पर्यटकको रोजाईमा पर्न थालेको नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा बताउनुहुन्छ।
यो पदमार्गमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ। पर्यटकहरूले सड़क मार्ग भन्दा पैदल मार्ग नै बढी मन पराउने भएको हुनाले यो भर्खरै विकास भएको र एकदमै मनोरम र प्रकृतिको हिसाबले पनि रमणीय र सुन्दर रहेकोले पनि यो पदमार्ग बढी प्रयोग हुन थालेको छ।
30 किलोमिटर भन्दा बढी रहेको यो पदमार्ग स्थानीय व्यवसायी र सो क्षेत्रका जानकारहरूका अनुसार सरकारले पदमार्गका विभिन्न स्थानमा खानेपानी र बासको थप व्यवस्थापन गर्न सके जस्तोसुकै मौसममा पनि सञ्चालनमा आउन सक्ने सम्भावना रहेको छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको नेपाल टेलिकम
राष्ट्रको संचार। विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानका सेना प्रमुखको नेतृत्वमा रहेको उच्चस्तरीय प्रतिनिधि मण्डलले इरानका अधिकारीहरूसँग तेहरान र वाशिङटन बीच नयाँ चरणको वार्ताको सम्भावनाबारे छलफल गरेको छ। यसैबीच व्हाइट हाउसका प्रवक्ताले अमेरिका र इरान बीच वार्ता निरन्तर हुनेमा आशावादी रहेको जनाउँदै आगामी छलफल पाकिस्तानको राजधानी इस्लामाबादमा फेरि हुन सक्ने संकेत दिएका छन्। इरानी सेनाले अमेरिकाद्वारा इरानी बन्दरगाहहरूमा गरिएको 9 सैनिक नाकाबन्दी जारी रहेमा रेड सी खाड़ी क्षेत्र तथा ओमान सागरमा व्यापार अवरूद्ध गर्ने चेतावनी दिएको छ। अमेरिकी सिनेटले इरान विरूद्धको युद्ध रोक्न कंग्रेसको औपचारिक स्वीकृति आवश्यक पर्ने प्रस्तावलाई अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली र लेबनानी अधिकारीहरूबीच आज वार्ता हुने बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्नुहुँदै इजरायल र लेबनान बीच 34 वर्षपछि पहिलो पटक वार्ता हुन लागेको उल्लेख गर्नुभएको छ। यसैबीच इरान अमेरिका बीचको युद्धविराम थप 2 हप्ता लम्ब्याउन अमेरिकाले आग्रह गरेको भन्ने समाचार गलत रहेको व्हाइट हाउसले प्रष्ट पारेको छ। अब मौसम। आज कोशी प्रदेशको पहाड़ी भूभाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी प्रदेशको पहाड़ी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाड़ी र हिमाली भूभागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा प्रतिनिधि सभाको विषयगत समितिका सभापतिहरूको टुंगो, आर्थिक क्षेत्रको स्थायित्व र सुधारका लागि सरकारको राष्ट्रिय प्रतिबद्धताको मस्यौदा सार्वजनिक, र अमेरिका र इरान बीच फेरि पाकिस्तानमा वार्ता हुन सक्नेमा अमेरिका आशावादी, इस्लामाबाद तेहरानसँगको छलफलमा। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।